بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آلہ کی آیت کرمانک 1 سے 17 تک کی تلاوت اور اس کا انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم، سبح اسم ربك الأعلى الذي خلق فسوى والذي قدر فهدى والذي أخرج المرعى فجعله غثاء أحوى سنقرئك فلا تنسى إلا ما شاء فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہی پیغمبر اپنے سروچ پالنہار کے نام کا گنگان کیجئے، جس نے پیدا کیا پھر ٹھیک ٹھاک کیا، جس نے بھاگیہ نردھارت کیا پھر مارگ دکھایا، جس نے ونسپتی اگائی پھر اسے سوکھا اور کالا بنا دیا، پھر ہم آپ کو شیگر ہی اس پرکار قرآن پڑھائیں گے کہ پھر آپ بھولیں گے نہیں، سوائے یہ کہ ایشور ہی یہ چاہے کہ نسندیہ وہ ہر سپشٹ اور چھپی بات کو جانتا ہے، اور ہم آپ کو ہر بھلے کاری کے لیے تیار کر دیں گے، اتہ نصیحت کیجئے، یدی نصیحت لاپ پرد ہو، اور شیگر ہی ایشور سے ڈرنے والا ویکتی نصیحت حاصل کر لے گا، کنتو اتین دربھاگ والا اس سے کترائے گا، وہی جو بڑی آگ میں گر پڑے گا، پھر وہ اس میں نہ تو مرے گا نہ ہی جیے گا۔ نشچت روپ سے جس نے اپنے آپ کو پوتر بنا لیا وہ سفل ہو گیا، اور جس نے اپنے پالنہار کے نام کا اسمرن کیا پھر نماز ادا کی۔ نہیں، بلکہ تم تو سانسارک جیون کو پراتھمکتا دیتے ہو، جبکہ پرلوک ادھک اتم اور شیش رہنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارا یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹس پر سن رہے ہیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ ہے parstoday.com/hi۔ واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098-90350-65492۔ شوتاؤ، آج رویوار ہے، بہمن کی 24، رجب کی 11 اور فروری کی 13 تاریخ۔ اس سمے کی سبھا میں پرستت کیے جانے والے کاریکرموں کی روپ ریکھا آپ نوٹ کر سکتے ہیں۔ سب سے پہلے انتراشٹریہ سماچار پرسارت کیے جائیں گے، جس کے بعد کاریکرم انمول باتیں آپ سنیں گے۔ انمول باتیں کے بعد راجنیتک چرچا کا کاریکرم پیش کیا جائے گا، اور پھر قرآن ایشوریہ چمتکار آپ سنیں گے۔ شدھا سبھا کا انتم کاریکرم ہوگا آج کل۔ تو یہ ہے اس سمے کی سبھا میں پرستت کیے جانے والے کاریکرموں کی روپ ریکھا۔ اب سے کچھ کشنوں بعد آپ ریڈیو تہران سے سنیں گے انتراشٹریہ سماچار۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ لیجیے شوتاؤ، اب مریم مہردادی اور احمد عباس سے سنیے وشو سماچار۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سنچ۔ ایران نے کئی آدھونک ڈرون ویمانوں کا اناورن کیا۔ سیریا کے ودیش اپ منتری نے کہا کہ ایران سیریا سمبندھوں سے انتراشٹریہ راجنیتک سوچ کی دشا بدل گئی۔ فلسطین کے بیت المقدس میں شیخ جرہ محلے کے رہنے والوں پر اسرائیل نے حملے کیے ہیں۔ بھارت میں چناؤں کے موسم میں اتر پردیش کے مکھیہ منتری کی بیان بازی کے جواب میں کانگریس نیتا پرینکا گاندھی نے کہا کہ وہ اور ان کے بھائی ایک دوسرے کے لیے جان دے سکتے ہیں۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران کے رکشا منترالے نے اپنے کئی انیہ آدھونک ڈرون ویمانوں کا اناورن کیا ہے۔ رکشا منتری محمد رضا آشتیانی نے ڈرون کے کھیتر میں تازہ اتپادوں کی ایک پردرشنی کا نریکشن کیا۔ اس اوسر پر انہوں نے کہا کہ نسندے ایران کے ڈرون ادیوگ کی دیش کی رکشا شکتی اور کھمتا میں بہت ہی مہتوپورن بھومیکا ہے۔ انہوں نے کہا کہ رکشا منترالے میں راشٹریہ ڈرون یوجنا پر پچھلے 4 دشکوں سے کام ہو رہا ہے، جو اب اسلامی کرانتی کی سفلتا کی 43 ورشگانٹھ کے اوسر پر اپنے چرم بندو پر پہنچ چکا ہے۔ ایران کے رکشا منتری نے کہا کہ سیما پار دیش کی سیما پر دیش کی رکشا کھمتاؤں میں سودیش نرمت ڈرون ویمانوں کی مہتوپورن اور مکھیہ بھومیکا ہے، اور ان کے نرماڑ میں ایران نے وشیش پرگتی کی ہے، کنتو ابھی اس میدان میں چوٹی تک پہنچنے کے لیے بہت کچھ کرنا باقی ہے، جس کے لیے ہمیں نرنتر مضبوط سنکلپ اور صحیح یوجنا کے ساتھ سنگھرش کو جاری رکھنا ہوگا۔
سیریا کے ودیش اپ منتری بشار جعفری نے کہا کہ ایران سیریا سمبندھوں نے انتراشٹریہ راجنیتی کی سوچ بدل دی اور اب جیو پولیٹکس کا ارتھ بدل گیا ہے۔ بشار جعفری نے راجدھانی دمشق میں ایران کے دوتاواس دوارا آیوجت کاریکرم میں بولتے ہوئے کہا کہ ایران اور سیریا کے سمبندھ سادھارن سمبندھ نہیں ہیں، ہم ایران سے اپنے سمبندھوں پر گرو کرتے ہیں۔ آنے والے دنوں میں دونوں دیشوں کے اچادھیکاریوں کی ملاقات کی سمبھاونا کے بارے میں جعفری نے کہا کہ جس پرکار کے سمبندھ ایران اور سیریا کے بیچ پائے جاتے ہیں، ان کے آدھار پر اچھ استریہ دورے بالکل سوابھاوک بات ہے۔ عرب لیگ کے ودیش منتریوں کی پرستاوت بیٹھک کے بارے میں بولتے ہوئے بشار جعفری نے کہا کہ یہ بیٹھک شکر بیٹھک کی تیاریوں کے تحت ہے، اس میں کوئی نئی بات نہیں ہے۔ بشار جعفری نے کہا کہ ایران نے آرتھک، راجنیتک، سامرک اور سرکشا کے کھیتروں میں سیریا کی جو مدد کی ہے اس کے لیے سیریا کی سرکار اور جنتا سب آبھاری ہیں۔
یمن کی راشٹریہ سیلویشن سرکار میں قیدیوں کے معاملوں کی راشٹریہ کمیٹی کے پرمکھ نے کہا کہ ہزاروں یدھ بندیوں کی آزادی کے لیے سنیوکت راشٹر سنگھ کی مدھیستتا سے سامنے والے پکش سے اپروکش وارتا جاری ہے۔ فارس نیوز ایجنسی کی رپورٹ کے انوسار یمن کی راشٹریہ سیلویشن سرکار میں قیدیوں کے معاملے کی کمیٹی کے پرمکھ عبدالقادر المرتضیٰ نے بتایا کہ سنیوکت راشٹر سنگھ کے مادھیم سے ہزاروں قیدیوں کے آدان پردان کے لیے سعودی گٹھ بندھن سے اپروکش وارتا جاری ہے۔ رپورٹ کے انوسار اب تک کا یہ سب سے بڑا سمجھوتا ہوگا۔ لگ بھگ 3 ہفتے پہلے سنیوکت راشٹر سنگھ کے ادھیکاریوں سے یمنی ادھیکاریوں کی ملاقات ہوئی تھی، جس کے دوران قیدیوں کے آدان پردان کے بارے میں بات چیت ہوئی تھی۔
سیرین کرد کے ایک سیرین کمانڈر کا کہنا ہے کہ داعش اب بھی آپریشن کی طاقت رکھتا ہے۔ فارس نیوز ایجنسی کی رپورٹ کے انوسار سیرین ڈیموکریٹک فورس کے کمانڈر مظلوم ابدی کا کہنا ہے کہ داعش کے سرگنہ کی ہتیا کے باوجود اس گروپ کے تتو ادھر ادھر پھیل گئے ہیں اور ان میں آپریشن کی طاقت یتھاوت موجود ہے۔ ایس ٹی ایف چھاپہ مار گروپ کے سینئر کمانڈر کا کہنا ہے کہ داعش کے سرگنہ ابو ابراہیم القرشی کی ہتیا کے باوجود یہ گروپ یتھاوت خطرناک سمجھا جاتا ہے۔ انہوں نے ایسوسیٹڈ پریس سے بات کرتے ہوئے کہا کہ آتنکوادی گٹ داعش یتھاوت بڑا خطرہ ہے، وشیش کر ہسکا پرانت کی غویران جیل پر حملے اور بھیشن جھڑپوں کے بعد تو یہ گروپ اور بھی خطرناک روپ دھارن کر چکا ہے۔
بیت المقدس کا شیخ جراح علاقہ پھر چرچا میں آ گیا ہے، جہاں اسرائیلی پولیس اور چرم پنتھی زائنیوں نے فلسطینیوں پر حملے کیے اور ان کے ساتھ مار پیٹ کی۔ اس محلے میں چرم پنتھی اسرائیلی سانسد ایتمار بن غفیر بہت سکریہ ہیں۔ انہوں نے اسی محلے میں اپنا کاریالے کھول لیا ہے، جہاں ان کے ساتھ پاروخ مارزل بھی موجود ہیں جو بڑے بدنام چرم پنتھی زائونی ہیں۔ شیخ جراح محلے میں رہنے والے فلسطینیوں پر زائونیوں نے کئی بار حملے کیے اور ان سے مار پیٹ کی۔ اسرائیلی پولیس کے ساتھ مل کر چرم پنتھی زائونی اس علاقے میں بھڑکاؤ کاروائیاں کر رہے ہیں اور کئی فلسطینیوں کو انہوں نے گرفتار کر لیا۔ فلسطینیوں کے جہاد اسلامی سنگٹھن نے کہا کہ شیخ جراح کے فلسطینیوں پر اسرائیل کے حملے رک نہیں رہے ہیں، ہم اسرائیل کو چیتاونی دیتے ہیں کہ یہ حملے جاری رہے تو حالات وسفوٹت ہو سکتے ہیں۔ شیخ جراح محلے میں ہمارے بھائیوں کے ساتھ جو کچھ ہو رہا ہے اس کے لیے پوری طرح اسرائیل ذمہ دار ہے۔
اسرائیل کے بہشکار کے لیے انتراشٹریہ استر پر سکریہ سنگٹھن بی ڈی ایس نے اسپورٹس جوتے اور ڈریس بنانے والی کمپنی کے بہشکار کا آندولن چھیڑ دیا ہے۔ سنگٹھن کا کہنا ہے کہ یہ کمپنی غیر قانونی روپ سے قبضے میں لیے گئے فلسطینی علاقوں میں اسرائیلی بستیوں کے نرمان کا سمرتھن کرتی ہے، اس لیے اس کا بہشکار کیا جانا چاہیے۔ یہ کمپنی 2018 سے # بائیکاٹ پوما کو ٹویٹر پر ٹرینڈ کروا رہی ہے۔ اس کے علاوہ سنگٹھن نے اپنے فیس بک پر پیج پر کہا ہے کہ اس آندولن کا مقصد پوما پر دباؤ ڈال کر اسے اسرائیل کے اپارتھائیڈ اور نسل پرست شاسن کے سمرتھن سے پیچھے ہٹانا ہے۔ سنگٹھن نے کہا ہے کہ اسرائیل فلسطینیوں کے خلاف لگاتار اپرادھی گتیویدھیاں کر رہا ہے۔ ورش 2018 میں فلسطین کے 200 سے ادھک کھلاڑیوں کے ہستاکشر کے ساتھ پوما کمپنی کے نام ایک پتر جاری کیا گیا، جس میں فلسطینی کھلاڑیوں نے اسرائیلی فٹ بال کلب کی اسپانسرشپ سماپت کرنے کے لیے پوما پر زور ڈالا تھا۔
بھارت میں 5 راجیوں میں ہو رہے ودھان سبھا چناؤں کے بیچ راجنیتک دل ایک دوسرے پر نشانہ سادھ رہے ہیں اور لگاتار نیتاؤں کے بیان میڈیا کی سرخیاں بٹور رہے ہیں۔ کانگریس پارٹی کی اتر پردیش پربھاری پرینکا گاندھی نے راجیہ کے مکھیہ منتری یوگی آدتیہ ناتھ کے کٹھور بیان کا جواب دیتے ہوئے کہا کہ میں اپنے بھائی کے لیے جان دے سکتی ہوں۔ ہمیشہ بڑے سنیم کے ساتھ نپے تلے اور سوجھ بوجھ بھرے بیان دینے والی پرینکا گاندھی نے بھارتی جنتا پارٹی کی اور سے لگائے گئے ایک آروپ کا جواب دیتے ہوئے کہا کہ میں اپنے بھائی کے لیے جان دے سکتی ہوں اور وہ میرے لیے اپنی جان دے سکتا ہے۔ ادھکتر اسہج کرنے والے بیان دینے کے لیے مشہور یوگی آدتیہ ناتھ نے کہا تھا کہ پرینکا گاندھی واڈرا اور راہل گاندھی کے بیچ درار کانگریس کو نیچے لائے گی۔ اس پر پرینکا گاندھی واڈرا نے پوچھا ہمارے بیچ ٹکراؤ کہاں ہے؟ پرینکا گاندھی نے مسکراتے ہوئے کہا کہ یوگی جی کے دماغ میں سنگھرش اور ٹکراؤ ہے، ایسا لگتا ہے کہ وہ بھاجپا میں ان کے مودی جی اور امت شاہ جی کے بیچ درار کے کارن ایسا کہہ رہے ہیں۔
भारत में मुस्लिम छात्राओं के कक्षाओं में हिजाब पहनने को लेकर उठे विवाद के बीच अमरीकी सरकार में अंतर्राष्ट्रीय धार्मिक स्वतंत्रता मामले के राजदूत राशिद हुसैन ने आपत्ति जताई है। उन्होंने कहा कि भारतीय राज्य कर्नाटक को धार्मिक कपड़ों को मंजूरी देने का निर्धारण नहीं करना चाहिए। स्कूलों में हिजाब पर प्रतिबंध धार्मिक स्वतंत्रता का उल्लंघन है, जो महिलाओं और लड़कियों को हाशिए पर लाता है। ये बयान ऐसे समय में आया है जब भारत के विदेश मंत्री एस जयशंकर ने शुक्रवार को मेलबर्न में अमरीकी विदेश मंत्री एंटनी ब्लिंकन से मुलाकात की और दोनों नेताओं ने हिंद महासागर क्षेत्र में क्वाड के जरिए द्विपक्षीय सहयोग को मजबूत करने के प्रयासों की समीक्षा की। मेलबर्न में क्वाड देशों के विदेश मंत्रियों की बैठक से इतर हुई बातचीत में जयशंकर और ब्लिंकन ने द्विपक्षीय संबंधों की समीक्षा की और स्वीकार किया कि भारत अमेरिका संबंधों को लेकर विभिन्न क्षेत्रों में विकास सकारात्मक है।
अमरीकी अधिकारी बार बार बयान दे रहे हैं कि यूक्रेन पर रूस के हमले का समय बहुत करीब आ गया है। इस समय रूस और यूक्रेन के बीच तनाव अपने चरम बिंदु पर पहुंच चुका है, मगर रूस के अधिकारी ये कह रहे हैं कि यूक्रेन पर हमले के बारे में पश्चिमी देशों के नेताओं के बयान बेबुनियाद हैं, जबकि अमरीका के राष्ट्रपति ने यूक्रेन पर हमले की तारीख बताना शुरू कर दिया है। अमरीकी मैगजीन पॉलिटिको ने लिखा कि राष्ट्रपति जो बाइडेन ने शुक्रवार को यूरोपीय संघ और नेटो के अधिकारियों से अपनी वर्चुअल मीटिंग में कहा कि रूस 16 फरवरी को यूक्रेन पर हमला करेगा। इससे पहले अमरीकी अधिकारियों ने बयान दिए थे कि यूक्रेन पर रूस का हमला 15 फरवरी को होगा। अमरीकी सरकार की ओर से इस तरह के बयान बार बार दिए जा रहे हैं, जबकि रूस और यूक्रेन के अधिकारी इस तरह के बयानों का खंडन करते हैं। यूक्रेन के राष्ट्रपति व्लादिमीर जेलेंस्की ने पत्रकारों से बातचीत में 16 फरवरी को हमला होने की संभावना के बारे में कहा कि अगर इस तरह की कोई ठोस जानकारी आपके पास है तो इसके साक्ष्य हमें दीजिए। उन्होंने कहा कि आजकल के हालात में यूक्रेन पर रूस के हमले की संभावना के बारे में बहुत सी बेबुनियाद खबरें भी आ रही हैं।
ब्रिटेन के अधिकारियों का कहना है कि पिछले सप्ताह देश के भीतर एक बीमार में डेल्टा और ओमिक्रोन के मिश्रण से बनने वाला वायरस देखा गया, जिसके बाद वैज्ञानिकों ने इस पर रिसर्च शुरू कर दी। इस वेरिएंट को डेल्टा क्रोन कहा जा रहा है, जिसके मिलने के बाद ये बहस छिड़ गई है कि क्या यह अपवाद है या ये नया वेरिएंट अस्तित्व में आ गया है। कुछ विशेषज्ञ कहते हैं कि संभावित रूप से ये वेरिएंट ऐसे बीमार के शरीर में तैयार हुआ है जिसके शरीर में डेल्टा और ओमिक्रोन दोनों वायरस मौजूद थे। वैसे इससे पहले भी डेल्टा और ओमिक्रोन के मिश्रित वेरिएंट का विषय चर्चा में आ चुका है। पिछले महीने एक संक्रामक रोग विशेषज्ञ ने कहा था कि उसने डेल्टा क्रोन की पहचान की है, लेकिन दूसरे कई विशेषज्ञों ने इस दावे का खंडन किया था। और इसी के साथ रेडियो थेरा से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
अनमोल बातें।
दोस्तों, कार्यक्रम अनमोल बातें लेकर आपकी सेवा में उपस्थित हैं। आज हम सुप्रीम लीडर की नज़र में आशूरा के एक पार्ट के रूप में तत्वदर्शिता और नियत व लक्ष्यपूर्ण अमल के विषय पर चर्चा करेंगे। अख्तर रिज़वी का सलाम स्वीकार कीजिए। ईरान के सुप्रीम लीडर आयतुल्लाहिल उज़्मा सैयद अली खामेनाई धर्म की रक्षा के मार्ग में हज़रत इमाम हुसैन अलैहिस्सलाम के बलिदान की ओर इशारा करते हुए तत्वदर्शिता को आशूरा की घटना से सीखा गया सबसे महत्वपूर्ण पाठ करार देते हैं। सुप्रीम लीडर कहते हैं कि आशूरा की घटना में कई संदेश और अनेक पाठ हैं। आशूरा की घटना हमें सिखाती है कि धर्म की रक्षा के लिए बलिदान देना चाहिए। ये घटना हमें ये पाठ सिखाती है कि पवित्र कुरान के रास्ते में हर चीज को त्याग देना चाहिए। ये घटना हमें पाठ देती है कि सत्य व असत्य की लड़ाई में छोटे और बड़े, महिला और पुरुष,
بوڑھے اور جوان، سجن اور عام لوگ، امام اور ان کے چاہنے والے سبھی ایک ہی لائن میں کھڑے نظر آتے ہیں۔ اسلامی کرانتی کے سپریم لیڈر کہتے ہیں کہ عاشورہ کی گھٹنا ہمیں یہ پاٹھ سکھاتی ہے کہ دشمن کے مورچے ودت روپ سے ساری شمتاؤں کے باوجود بہت ہی کمزور ہیں، جیسا کہ بنی امیہ کا مورچہ بندیوں کے کارواں کی وجہ سے کوفے میں اسے نقصان اٹھانا پڑا، سیریا میں اسے ہانی اٹھانی پڑی، اور پوتر نگر مدینہ میں اسے نقصان اٹھانا پڑا، اور آخرکار یہ معاملہ بھی سفیانی مورچے کی تباہی تک پہنچ گیا۔ سپریم لیڈر کہتے ہیں کہ عاشورہ کی گھٹنا ہمیں یہ پاٹھ دیتی ہے کہ دھرم کی رکشا کے لیے جو چیز سب سے زیادہ انسان کے لیے ضروری ہے وہ آوشک تتو درشتا ہے۔ جن کے پاس تتو درشتا نہیں ہوتی وہ دھوکہ کھاتے ہیں۔ تتو درشتا نہ رکھنے والے لوگ اسد کے مورچے میں ہوتے ہیں، انہیں پتہ ہی نہیں چل پاتا، جیسا کہ ابن زیاد کے مورچے میں وہ لوگ بھی شامل تھے جو کھل کر پاپ نہیں کرتے تھے لیکن ان کے پاس تتو درشتا نہیں تھی۔ اسلامی گڑتنتر ایران کے ورشٹھ نیتا کہتے ہیں کہ یہ عاشورہ کا پاٹھ ہے، البتہ یہی کافی ہے کہ ایک راشٹر کو اپمان سے پرتشٹھا تک پہنچا دے۔ یہ پاٹھ انیکیشورواد اور سامراجواد کے مورچے کو پراجت کر سکتے ہیں، یہ سب جیون نرماڑ کے پاٹھ ہیں۔ دوستوں، اسلامی کرانتی کے ورشٹھ نیتا نیت کے مہتو اور لکشیہ پورن عمل کے مہتو پر بل دیتے ہوئے پوتر رمضان کے پہلے دن کی دعا کی اور سنکیت کرتے ہوئے کہتے ہیں کہ لکشیہ پورن عمل اور دل سے کی گئی صحیح نیت ہر کام کے لیے بہت ہی ضروری ہے۔ سپریم لیڈر کہتے ہیں کہ پوتر رمضان کے مہینے کی برکتوں میں سے ایک وہ دعائیں ہیں جس کی اس مہینے میں پڑھنے کے لیے سفارش کی گئی ہے۔ یہ دعائیں ہمیں یہ سکھاتی ہیں کہ ہم کس طرح اللہ سے باتیں کریں، کس طرح اللہ سے مدد مانگیں اور کس طرح اللہ پر دھیان دیں۔ یہ دعائیں ہمیں بہت سی باتیں سکھاتی ہیں جسے انسان عام طور پر نیتک شاستروں میں نہیں پاتا ہے۔ سپریم لیڈر کہتے ہیں کہ انہی دعاؤں میں سے ایک دعا پوتر رمضان کی پہلی تاریخ کو پڑھی جانے والی دعا ہے، جس دعا میں سے میں نے ایک واقعے کا چین کیا ہے، اور وہ یہ ہے کہ اللہم جعلنا ممن نوا فعملا ولا تجعلنا ممن شقیا فکسلا ولا ممن ہوا علی غیر عمل یتکل۔ تین واقعے ہیں۔ پہلا واقعہ ہے اللہم جعلنا ممن نوا فعملا، ہے ایشور مجھے ان لوگوں میں قرار دے جو نیت اور ارادے اور گیان کے ساتھ عمل انجام دیتے ہیں، ارتھات لکشیہ پورن عمل، نیت کے ساتھ عمل، ایسا عمل جو پہلے سے پتا ہے کہ کس دشا اور کس مقصد کے لیے انجام دیا گیا۔ سپریم لیڈر کہتے ہیں کہ دوسرا واقعہ ولا تجعلنا ممن شقیا فکسل، مجھے اس درباگ ویکتی میں قرار نہ دے جو آلس اور بیکاری کا شکار ہے۔ آلس یعنی کاہلی، یعنی بیکار بیٹھنا، ہمیں ان سب میں قرار نہ دے۔ دعا یہ سب ہمیں سکھاتی ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا کہتے ہیں کہ تیسرا واقعہ ولا ممن ہوا علی غیر عمل یتکل، ہمیں ان لوگوں میں قرار نہ دے جو عمل کے علاوہ کسی اور چیز پر بھروسہ کرتے ہیں۔ اٹھنا بیٹھنا، کام کرنا، بہت زیادہ باتیں کرنا اور بیٹھک میں بے بنیاد اور نرتھک باتیں کرنا عمل کی طرف جائے بنا ہمیں ان میں قرار نہ دے۔ سپریم لیڈر کہتے ہیں کہ اس دعا میں موجود پاٹھ دیکھیے، پوتر رمضان کے پہلے دن مومن اس آتما اور نئے اتساہ کے ساتھ ایشور کا مہمان بنتا ہے، یہ خود بھی بڑی مہمان نوازی کا ایک ویاپک دسترخوان ہے۔ دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انومتی دے۔
ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं।
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। ऑस्ट्रिया की राजधानी वियना में परमाणु वार्ता का 8वां चरण फिर से शुरू हो गया है, जिससे पता चलता है कि ये वार्ता सकारात्मक वातावरण में आगे बढ़ रही है। जायजा ले रहे हैं कायम रिजवी।
ऑस्ट्रिया की राजधानी वियना में एक हफ्ते के विराम के बाद 2015 परमाणु समझौते को बंद गली से निकालने के उद्देश्य से जारी वार्ता का 8वां चरण फिर से शुरू हो गया है। इससे पता चलता है कि वार्ता सकारात्मक वातावरण में आगे की ओर बढ़ रही है। ईरान की वार्ताकार टीम ने 8वें चरण की वार्ता में कुछ नए प्रस्ताव पेश किए हैं। दूसरे पक्ष को भी नए प्रस्ताव पेश करने के लिए ईरान ने प्रोत्साहित किया है, जिससे ये मालूम होता है कि तेहरान व्यापक और स्पष्ट दृष्टिकोण के साथ वार्ता में शामिल हुआ है। इसी बीच ईरान के उप वित्त मंत्री मेहदी सफरी भी वियना में मौजूद ईरानी परमाणु वार्ताकार टीम में शामिल हो गए हैं। प्रतिबंध हटाए जाने के मुद्दे की सटीक और तकनीकी रूप से समीक्षा की जरूरत है, इसीलिए ईरान ने विभिन्न विभागों से जुड़े विशेषज्ञों को वार्ताकार टीम में शामिल किया है। ईरान ने सन 2015 परमाणु समझौते से पहले हुई लंबे दौर की वार्ता में भी पूरी गंभीरता के साथ भाग लिया था। वर्तमान समय में जारी वार्ता में भी उसकी पूरी और सक्रिय उपस्थिति है। इसके विपरीत अमरीकी वार्ताकार टीम और बाइडेन प्रशासन के बीच समन्वय की काफी कमी जाहिर हो रही है। इसके अलावा वार्ता में शामिल कुछ देश वियना वार्ता पर ध्यान केंद्रित करने के बजाय इसराइल की प्रसन्नता हासिल करने में लगे हुए हैं, हालांकि उन्हें वार्ता को समेटने और उसके नतीजों पर ध्यान लगाना चाहिए था। इसराइल ने परमाणु समझौते को लेकर हमेशा ही नकारात्मक व्यवहार अपनाया है। अभी भी वो निराधार दावे करके ईरान विरोधी प्रतिबंधों को हटाए जाने और एक नए समझौते के मार्ग में रुकावटें डाल रहा है। इससे पहले 2015 में हुए परमाणु समझौते को पटरी से उतारने के लिए पूर्व जायोनी प्रधानमंत्री बेंजामिन नेतन्याहू ने कड़े प्रयास किए थे, लेकिन वो उनके प्रयास सभी पर पानी फिर गया जब अमरीका ने इस परमाणु समझौते पर हस्ताक्षर कर दिए। हालांकि पूर्व अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप के सत्ता संभालने के बाद नेतन्याहू को उनके ही जैसा एक साथी मिल गया और ट्रंप ने 2018 में इस समझौते से बाहर निकलने का ऐलान कर दिया था। अब एक बार फिर इसराइल ने वियना में जारी परमाणु वार्ता को नाकाम बनाने के लिए प्रयास तेज कर दिए हैं, लेकिन इस बार भी इस तरह की प्रबल संभावना है कि उसे मुंह की ही खानी पड़ेगी, क्योंकि वार्ता में शामिल सभी पक्षों का मानना है कि वार्ता अब अंतिम परिणाम की ओर बढ़ रही है। वार्ता में शामिल चीन के वार्ताकार वांग कुआन का कहना है कि वार्ता में शामिल सभी पक्षों का ये मानना है कि अब बातचीत अंतिम दौर में दाखिल हो चुकी है, विशेष रूप से इसलिए कि ईरान ने अपने प्रस्तावों का अंतिम पैकेज पेश कर दिया है।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनीतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनीतिक चर्चा।
ये इराक में राजनीतिक संकट के बीच मेसान प्रांत में कुछ अप्रिय घटनाएं घटी हैं, जिनमें कुछ न्यायिक और सुरक्षा अधिकारियों की टारगेट किलिंग की गई है। जायजा ले रहे हैं अख्तर अब्बास।
इराक में राजनीतिक संकट के बीच मेसान प्रांत में कुछ अप्रिय घटनाएं हुई, जिनमें कुछ न्यायिक और सुरक्षा अधिकारियों की टारगेट किलिंग की गई। इराक के दक्षिणी प्रांत मेसान में पिछले सप्ताह एक पुलिस अधिकारी की हत्या हुई और उसके बाद ही मादक पदार्थ निरोधक मामले के एक उच्च न्यायाधीश की हत्या कर दी गई। शनिवार को मेसान प्रांत में मादक पदार्थ निरोधक मामले पर काम कर रहे न्यायाधीश अहमद सईदी की हत्या कर दी गई। 12 फरवरी को इराक के सुरक्षा कर्मियों की मीडिया सेल ने अपने बयान में कहा कि मेसान प्रांत का संदिग्ध एक कार्रवाई में सुरक्षा कर्मियों के हाथों गिरफ्तार हो गया। इराकी सूत्रों का कहना है कि एक महीने के दौरान सिर्फ इस प्रांत में 13 हत्याएं हुई हैं। अब यहां पर यह सवाल पैदा होता है कि मेसान प्रांत में हत्याओं और अशांति का बाजार क्यों गर्म है। इन अशांतियों के कारण यह है कि ये हत्याएं ये दर्शाती हैं कि इराक में मादक पदार्थों के सौदागरों का हौसला बढ़ गया है और समाज में सुरक्षा अधिकारियों और कानूनी संस्थाओं से जुड़े लोगों की टारगेट किलिंग की जा रही है। न्यायाधीश अहमद सईदी ने टारगेट किलिंग से पहले मादक पदार्थों के बड़े माफिया के विरुद्ध आदेश जारी किया था। इराक के सुरक्षा मामलों के विशेषज्ञ फाजिल अबू रगीफ का कहना है कि इससे पहले तक इराक केवल मादक पदार्थों का एक स्टेशन समझा जाता था, लेकिन अब यह बहुत बड़ा बाजार और सौदागरों का अड्डा बन गया है। इराक के सरकारी सूत्रों की ओर से जारी रिपोर्ट में बताया गया है कि ज़िकार प्रांत में युवाओं में मादक पदार्थों का सेवन 20% तक बढ़ गया है, जिनमें 5% लड़कियां और महिलाएं हैं। अंबार प्रांत में भी ये संख्या 10-15% तक पहुंच गई है, जबकि दियाला प्रांत में 8% लड़के नशे की लत का शिकार हैं। मेसान प्रांत भी मादक पदार्थों के व्यापार के मार्ग पर निकल पड़ा है और हालिया हत्याएं इस बात का चिन्ह है कि मौत के सौदागर अपने रास्ते में पड़ने वाली हर रुकावट को दूर करने की कोशिश कर रहे हैं।
और अब रुख करते हैं भारत का। ईरान की इस्लामी क्रांति की 43वीं वर्षगांठ के अवसर पर भारत प्रशासित जम्मू कश्मीर में भी समारोहों का आयोजन किया गया है। ब्यौरा दे रहे हैं श्रीनगर से सिप्ते हसन।
इनकलाब इस्लामी के 43वीं सालगिरह के अवसर पर भारत प्रशासित जम्मू कश्मीर में जश्न की सभाओं का आयोजन बराबर जारी है। इस हवाले से सरमाई राजधानी जम्मू में आज एक बहुत बड़ी सभा आयोजित हुई, जिसमें कल्चरल काउंसलर ईरान डॉक्टर रब्बानी ने विशेष रूप से भाग लिया। इस अवसर पर उन्होंने अपने भाषण में कहा कि 43 वर्ष पहले जो रेवोल्यूशन आया उसने विश्व के तमाम मुसलमानों को एक जबान दी।
दोस्तों और अलाकमंदान पे इंकलाब इस्लामी दर शहर जम्मू हस्तिम हमजमान ब 43वीं सालगर्द फिरोजी इंकलाब इस्लामी।
उन्होंने मुसलमानों पर बल दिया कि वो एकता के साथ आगे बढ़ें। इस बीच जम्मू शिया फेडरेशन के अध्यक्ष आशिक हुसैन खान ने रेडियो तेहरान के साथ वार्ता करते हुए कहा कि इस इनकलाब ने मजलूमों की मदद की और जो एकता के हवाले से इसका रोल है वो इतिहास में लिखा जाएगा।
आलम इस्लाम में यो मुल्ला मनाया जा रहा है, जो इस्लामिक जमहूरिया ईरान 43वीं सालगिरह मनाई जा रही है। मैं अपनी शिया फेडरेशन के सदर होने के नाते पूरे आलम इस्लाम को और ईरान के और यहाँ के जो हमारे बाशिंदे हैं उनको अपने मुबारकबाद पेश करता हूँ।
इस बीच जम्मू कश्मीर में हिंसक घटनाओं का क्रम जारी है, जिसमें एक अलगाववादी छापामार के हताहत होने की सूचना है। सिप्ते मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम, قرآن ایشور ہے چمتکار, اور اس کے بعد آپ سنیں گے انتیم کاریکرم آج کل.
قرآن ایشوری چمتکار.
प्रिय श्रोताओं, कार्यक्रम कुरान ईश्वरी चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह मरियम की आयत नंबर 61, 62 और 63 की तिलावत सुने।
جنات عدن التي وعد الرحمن عباده بالغيب انه كان وعده مأتيا لا يسمعون فيها لغوا إلا سلاما ولهم رزقهم فيها بكرة وعشيا تلك الجنة التي نورث من عبادنا من كان تقيا.
सदैव रहने वाला स्वर्ग, जिसका वचन दयावान ईश्वर ने अपने गुप्त ज्ञान के आधार पर अपने दासों को दिया है, निश्चित रूप से उसका वचन पूरा होकर रहेगा। उस स्थान पर वे कोई भी अनुचित बात नहीं सुनेंगे और उनका कथन सलाम और शांति के अतिरिक्त कुछ नहीं होगा। वहां उन्हें हर प्रातः और संध्या को अपनी आजीविका मिलेगी। यही वो स्वर्ग है जिसका उत्तराधिकारी हम अपने पवित्र बंदों को बनाएंगे।
ये आयतें स्वर्ग का वर्णन करती हैं और उसकी कुछ विशेषताओं का उल्लेख करती हैं। आयतें कहती हैं कि स्वर्ग सदैव रहने वाला ठिकाना है और जो कोई उसमें प्रविष्ट हो जाएगा उसमें से बाहर नहीं निकलेगा। ये स्वर्ग ईश्वर का वही वचन है जो उसने अपने गुप्त ज्ञान के आधार पर ईमान वालों को दिया था और आज वे उसे अपनी आंखों से देखेंगे।
इस संसार में ईमान वालों का एक दुख अनेकेश्वरवादियों और विरोधियों की ओर से अनुचित और बुरी बातें सुनना है, किंतु स्वर्ग में प्रेम, शांति और मित्रता के अतिरिक्त कोई अन्य बात सुनाई नहीं पड़ेगी। वहां ईश्वर की ओर से आजीविका भी निरंतर मिलती रहेगी।
इस भाग की अंतिम आयत दो बिंदुओं की ओर संकेत करती है। प्रथम ये कि स्वर्ग में प्रवेश की मूल शर्त पवित्रता और ईश्वर से भय है, और पवित्रता तथा हर प्रकार की बुराई से दूरी के बिना स्वर्ग में प्रवेश करने की कोई संभावना नहीं है। दूसरे ये कि मनुष्य संसार में अपने कार्यों द्वारा इस प्रकार के महान पारितोषिक का अधिकारी नहीं बनता, अतः कहा जा सकता है कि ईश्वर अपने प्रिय व पवित्र बंदों को जो कुछ प्रदान करता है वो उस विरासत की भांति है जो पिता अपनी संतान के लिए छोड़ जाते हैं, और संतान बिना किसी परिश्रम के उस विरासत से लाभान्वित होती है।
इन आयतों से हमने सीखा कि स्वर्ग की वास्तविकता हमसे छिपी हुई है और ये ईश्वर के गुप्त ज्ञानों में से है, किंतु स्वर्ग ईश्वर के वचनों में से एक है जिस पर हम ईमान रखते हैं और उसकी कृपा से प्रलय में हमें स्वर्ग प्राप्त होगा।
यदि हम स्वर्ग में जाना चाहते हैं तो हमें प्रयास करना चाहिए कि संसार में ऐसी बैठकों में ना जाएं जिनमें बुरी और अनुचित बातें की जाती हैं।
स्वर्ग ईश्वर से डरने वालों और पवित्र लोगों की विरासत है, चाहे वे सांसारिक विरासतों से वंचित ही क्यों न हों।
بيقين قلبي أدعوك ربي بيقين قلبي ما خاب سائل عظمتك أدعوك ربي بيقين قلبي أدعوك ربي بيقين قلبي.
آئیے اب سورہ مریم کی آیت نمبر 64 کی تلاوت سنیں۔
وَمَا نَتَنَزَّلُ إِلَّا بِأَمْرِ رَبِّكَ
له ما بين أيدينا وما خلفنا وما بين ذلك وما كان ربك نسيا.
اور ہم فرشتے کیول آپ کے پالنہار کے آدیش سے ہی دھرتی پر اترتے ہیں. جو کچھ ہمارے سامنے پیچھے اور ان دونوں کے بیچ میں ہے سب اسی کا ہے, اور آپ کا پالنہار کدابی کسی بات کو بھولنے والا نہیں ہے.
قرآن مجید کے ویاخیاکاروں کے انوسار کچھ سمے کے لیے پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے پاس ایشوریہ سندیش آنے کا کرم رک گیا, جس کے کارن وہ بہت چنتت ہوئے اور ویرودھی ان پر کٹاکش کرنے لگے. یہاں تک کہ ایشور نے یہ آیت پیغمبر اسلام کے پاس بھیجی اور انہیں سانتونا دی کہ وہ انہیں بھلا نہیں بیٹھا ہے. ایشور کسی بھی بات کو بھولنے والا نہیں ہے, اور ایشوریہ سندیش لانے والے فرشتے سہیت سبھی فرشتے ایشور کے گیان یکتی و تتو درشتا کے آدھار پر دھرتی پر آتے ہیں. اتیت ورتمان اور بھوشیہ ہر کال اور ہر وستو ایشور کی ہے, اور کوئی بھی وستو اس کے سوامتو کی پریدھی سے باہر نہیں ہے.
اس آیت سے ہم نے سیکھا کہ قرآن مجید کی آیتیں ایشور کے آدیش پر نردھارت سمے اور استھان پر کرم بدھ ڈھنگ سے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پاس بھیجی گئی ہیں, اور اس میں پیغمبر و فرشتوں کی کوئی بھومکا نہیں ہے.
فرشتے ایشوری آدیشوں کے سمکش پورن روپ سے نتمستک ہیں, اور ان کا اپنا کوئی ادھیکار نہیں ہے.
ایشور کدابی کسی بات کو نہیں بھولتا, اور سمے بیتنا یا کوئی بھی انیہ کارک ایشور میں بھول کا کارن نہیں بنتا.
آئیے اب سورہ مریم کی آیت نمبر 65 کی تلاوت سنیں.
رب السماوات والارض وما بينهما فاعبده واصطبر لعبادته هل تعلم له سميا.
آکاشوں دھرتی اور جو کچھ ان دونوں کے بیچ ہے سب کا پالنہار ایشور ہی ہے, تو کیول اسی کی اپاسنا کرو اور اس کی اپاسنا پر سنیم سے جمے رہو. کیا تمہیں اس کے کسی سمکش اور ہم نام کا گیان ہے؟
یہ آیت سرشتی کے سنچالن میں ایک ایشورواد کی اور سنکیت کرتی ہے, اور کہتی ہے کہ آکاشوں اور دھرتی سے لے کر سمپورن سرشتی ایک ایشور کی یکتی کے ادھین ہے. اسی نے سب کی رچنا کی ہے اور وہی سب کا سنچالن کر رہا ہے. اس کے بعد آیت کہتی ہے کہ جب ایسا ہے اور انن ایشور کے اترکت سرشتی کا کوئی رچیتا و پالنہار نہیں ہے, تو کیول اسی کی اپاسنا کرو اور اس کے اترکت کسی کی بھی اپاسنا کرنے سے بچو. سوبھاوک ہے کہ اس مارگ میں بہت ادھک رکاوٹیں اور پد بھرشٹ کرنے والے کارک ہیں. اتا ہمیں ایشور کی بندگی کے مارگ میں پورے سنیم کے ساتھ ڈٹے رہنا چاہیے, اور اس مارگ سے وچلت نہیں ہونا چاہیے, کیونکہ ایشور جیسا کوئی بھی سرشتی میں نہیں ہے.
اس آیت میں ایشور کی اپاسنا کا ارتھ کیول نماز اور ایشور کا گنگان نہیں ہے, کیونکہ اس پرکار کی اپاسناؤں میں بہت ادھک کٹھنائی نہیں ہوتی, بلکہ آیت کا تاتپر یہ ہے کہ ہمیں اپنے ویکتیگت و ساماجک جیون کے ہر معاملے میں ایشوری آدیشوں کے سمکش پورن روپ سے نتمستک رہنا چاہیے, کیونکہ منشیہ کو سدیو ہی ویرودھابھاسوں کا سامنا رہتا ہے اور اس کے سمکش دو راہے آتے رہتے ہیں, اتہ اسے ستیہ کے مارگ پر ڈٹے رہنا چاہیے.
اس آیت سے ہم نے سیکھا کہ سرشتی کے سنچالن میں ایک ایشورواد, اپاسنا میں ایک ایشورواد کا سروت ہے, کیول انانیہ ایشور کی اپاسنا ہی وید ہے.
ایشور کی اپاسنا کے لیے اپنی آنترک اچھاؤں اور باہری چمک دمک سے سنگھرش کی آوشکتا ہوتی ہے, اتہ اس معاملے میں سنیم سے کام لینا چاہیے. یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا. تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے. اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم.
آج کل
दोस्तों, कार्यक्रम आजकल में आपका स्वागत है। आज हम इस सवाल का जवाब खोजने की कोशिश करेंगे कि क्या प्रिंट मीडिया का दौर समाप्त होने वाला है। स्वाति और सैयद मैसाम का सलाम स्वीकार करें।
इस दौर में दुनिया भर में प्रिंट मीडिया और खास तौर पर अखबार एक बुरे दौर से गुजर रहे हैं। इसकी सबसे बड़ी वजह इंटरनेट है। यहां तक कि जापान, जिसके बारे में माना जाता है कि जापानी लोग दुनिया में सबसे ज्यादा अखबार पढ़ते हैं, वहां के लोग भी अब ज्यादातर ऑनलाइन खबरें पढ़ना या सुनना पसंद करते हैं। एक अध्ययन के मुताबिक जापान में खबरों के खोजी हर दिन 37 मिनट इंटरनेट पर खबरें पढ़ने में गुजारते हैं, जबकि अखबार पढ़ने वाले औसतन 30 मिनट ही अखबार पढ़ने में बिताते हैं। युमियूरी डिजिटल मीडिया के प्रमुख ने अपने एक लेख में लिखा है कि उन्हें डर है कि कहीं अगली नस्ल अपना सारा समय इंटरनेट पर सर्च करने और वीडियो गेम खेलने में बिता दे और प्रिंट मीडिया से पूरी तरह से दूर हो जाए।
इसमें कोई शक नहीं कि यही बात दूसरे देशों के युवाओं पर भी लागू होती है। आज वेबलॉग भी अखबारों की जगह ले रहा है, जिसके कारण अखबारों का जीवन खतरे में है। जॉन हर्बर्ट अपनी किताब ग्लोबल जर्नलिज्म में लिखते हैं, ऑनलाइन पत्रकार देखने में तकनीक प्रेमी युवा लगते हैं। पत्रकारिता के प्रारंभिक सिद्धांतों और शैलियों को त्यागने के लिए सबसे ज्यादा इच्छुक दिखाई देते हैं, क्योंकि वे पत्रकारिता से ज्यादा तकनीक और बाजार को पसंद करते हैं।
हर्बर्ट जैसे लोगों का मानना है कि निराशावाद निराधार है, क्योंकि इंटरनेट और नई तकनीक पत्रकारिता के लोकतांत्रिक मूल्यों को उजागर करते हैं और इस कथन को कि सूचना शक्ति है एक पूर्ण अर्थ प्रदान करते हैं। उनका और उनके सहयोगियों का तर्क है कि अतीत में छपाई और वितरण जैसे कारणों से पत्रकारिता में एक बड़ी बाधा उत्पन्न होती थी, लेकिन अब ऐसी कोई समस्या नहीं है। समाचार पत्रों को अब ऑनलाइन न्यूज वेबसाइटों से अधिक प्रतिस्पर्धा का सामना करना पड़ रहा है और ये प्रतिस्पर्धा किसी भी तरह से खराब नहीं है।
हालांकि इस आशावाद को एक सार्वभौमिक नियम नहीं माना जा सकता। ऑक्सफोर्ड विश्वविद्यालय के रॉयटर्स जर्नलिज्म रिसर्च सेंटर RISHJ की डिजिटल न्यूज रिपोर्ट 2021 इस बात की पुष्टि करती है कि 46 देशों में बड़ी संख्या में दर्शक, विशेष रूप से 35 वर्ष से कम आयु के दर्शक, सोशल मीडिया के दैनिक समाचार प्राप्त करते हैं। रिपोर्ट में कहा गया है कि 34% लोग सोशल मीडिया से समाचार प्राप्त करते हैं। हर वर्ष की रिपोर्ट की तुलना से यह भी पता चलता है कि हर साल अपने मोबाइल फोन से डिजिटल समाचार प्राप्त करने वाले लोगों की संख्या अन्य इलेक्ट्रॉनिक उपकरणों की तुलना में तेजी से बढ़ रही है।
समाचार और सामग्री वितरण के लिए सोशल मीडिया पर निर्भरता मूल रूप से प्रिंट मीडिया और उसकी पेशेवर शैली से अलग है। वर्तमान संदर्भ में सोशल मीडिया एल्गोरिदम के फार्मूले पर काम करता है, यानी एल्गोरिदम ये निर्धारित करता है कि प्रत्येक उपयोगकर्ता को कौन सी सामग्री में दिलचस्पी है और उसे कौन सी सामग्री प्रदर्शित की जानी चाहिए। इस एल्गोरिदम को इस तरह से डिजाइन किया जाता है कि यूजर्स को अधिक से अधिक समय के लिए इस प्लेटफॉर्म के इस्तेमाल के लिए प्रोत्साहित किया जा सके और उनका ध्यान आकर्षित किया जा सके। सोशल मीडिया की आमदनी अक्सर यूजर्स विज्ञापनों से हासिल होती है और यूजर्स जितनी देर तक इन कंपनियों की वेबसाइट पर रहता है, उन्हें उतना ही अधिक विज्ञापन दिखाने का अवसर मिलता है।
आर्थिक लक्ष्यों के अलावा शोध से पता चलता है कि सोशल मीडिया पर लोग ऐसी सामग्री ज्यादा पसंद करते हैं जो विवादास्पद होती है और दर्शकों की भावना को भड़काती है। इसीलिए एल्गोरिदम का इस्तेमाल करके यह कंपनियां यूजर्स के लिए ज्यादा से ज्यादा ऐसी सामग्री परोसती है। गूगल के पूर्व डिजाइनर ट्रिस्टन हैरिस और फेसबुक के पूर्व कर्मचारी फ्रांसिस हैगन जैसे लोगों ने ऐसी आईटी कंपनियों और सोशल मीडिया वेबसाइटों के इस तंत्र का खुलासा किया है। हैगन ने दुनिया भर में फेसबुक संबंधित वेबसाइटों के 6 घंटे तक बंद हो जाने के बाद अमेरिकी सीनेट में गवाही देते हुए कहा कि कंपनी के लिए यूजर्स की सुरक्षा से अधिक लाभ महत्वपूर्ण होता है। उन्होंने कहा कि फेसबुक कंपनी की, जिसका नाम अब मेटा है, नफरत ध्रुवीकरण और दर्शकों में हिंसा और गुस्से को भड़काती है।
सोशल मीडिया नेटवर्किंग कंपनियां वास्तव में व्यापारिक कंपनियां हैं। ये कंपनियां उस पारंपरिक मीडिया से बहुत अलग हैं जो पेशेवराना नियमों का पालन करती थी। सोशल मीडिया एल्गोरिदम का लक्ष्य सिर्फ और सिर्फ अधिक से अधिक यूजर्स को आकर्षित करना होता है। हालांकि पारंपरिक मीडिया का लक्ष्य सामाजिक परिवर्तनों में सुधार और सत्ता पक्ष और अधिकारियों पर नजर रखना होता है।
वर्ष 2001 में जब बड़े पैमाने पर डिजिटल परिवर्तन होना शुरू हुआ तो इस संदर्भ में पहली बार गंभीर रूप से चिंता जताई गई। उसी साल न्यूयॉर्क टाइम्स ने इस संबंध में अपनी एक रिपोर्ट में कहा कि डिजिटल क्षेत्र ने सभी को अपनी ओर आकर्षित किया है। ऐसी स्थिति में जब प्रिंट मीडिया का कोई पाठक इस दुनिया से चला जाता है तो कोई और उसकी जगह नहीं लेता। इसी तरह समय के साथ प्रिंट मीडिया अपने सभी प्रशंसकों को खो देगा। इस दशक के अंत में आर्थिक मंदी ने विश्वभर में मीडिया को काफी हद तक प्रभावित किया। इसके बाद से अखबारों में विज्ञापनों की संख्या काफी हद तक घटती चली गई। कई बड़ी कंपनियों ने विज्ञापनों के लिए डिजिटल मीडिया का सहारा लेना शुरू कर दिया।
विशेषज्ञों का मानना है कि उस दिन के बाद से प्रिंट मीडिया के पाठकों की संख्या लगातार घटती जा रही है। अमरीकी पत्रकार लेविस ग्रीन का कहना है, बहुत दुख की बात है लेकिन इस सच्चाई को स्वीकार करना ही पड़ेगा कि अखबारों का जीवन खत्म होता जा रहा है। एक और हम पेपर संस्करण को मजबूत करने के लिए अपनी रणनीतियों को बढ़ाने की कोशिश कर रहे हैं और दूसरी ओर हम देख रहे हैं कि लोग उसी सामग्री को डिजिटल संस्करण में पढ़ने के लिए ज्यादा इच्छुक हैं। आज के दर्शक समाचारों को ऑडियो और वीडियो में चाहते हैं, इसलिए अखबारों में उनकी ये जरूरतें पूरी नहीं हो सकती हैं।
अधिकांश पत्रकारों को अब भी उम्मीद है कि अगले 10 से 20 वर्षों में प्रिंटिंग उद्योग का संचालन जारी रहेगा और दुनिया के लोगों के हाथों में अखबार नामक एक चीज दिखाई देती रहेगी। नई पीढ़ी, क्योंकि इन अखबारों के साथ बड़ी नहीं हुई है, वह इस विरासत को संरक्षित रखने में दिलचस्पी नहीं रखती है और पैसा खर्च करके अखबार खरीदने के लिए उसे कोई कारण दिखाई नहीं देता।
ऐसी परिस्थितियों में इस बात को स्वीकार करना ही बेहतर होगा कि देर सवेर अखबारों को साइबर स्पेस के प्रभाव में अपनी रणनीति बदलनी पड़ेगी। वैसे भी प्रमुख प्रकाशकों और मीडिया घरानों ने काफी पहले ही डिजिटल क्रांति में जिंदा रहने के लिए अपनी रणनीति को बदल दिया है। जैसे जैसे समाचार पत्रों और सोशल मीडिया के बीच प्रतिस्पर्धा बढ़ती जा रही है, उन्होंने भारी निवेश करना शुरू कर दिया ताकि वे समाचार की सटीकता में अधिक आश्वस्त हो सकें और अपने पुराने दर्शकों का विश्वास बहाल कर सकें। हालांकि विभिन्न मामलों में कई देशों के कानून रिपोर्टिंग प्रक्रिया पर प्रभाव डालते हैं। वहीं फर्जी खबरों के प्रसारण या खबरों के सेंसर के लिए फेसबुक या गूगल की बार बार आलोचना की गई है, जिससे ये साबित होता है कि उन पर भरोसा करना कितना मुश्किल है।
किसी भी घटना की छानबीन करना, मीडिया साक्षरता विकसित करना, समाचार पारदर्शिता योजनाएं, सूचना बमबारी का मुकाबला करना और झूठी खबरों के प्रसार को कम करना पत्रकारिता के क्षेत्र में सक्रिय लोगों की महत्वपूर्ण नीतियां हैं। दुनिया के सबसे बड़े अखबारों के 194 सीईओ या संपादकों के सर्वेक्षण के नतीजे बताते हैं कि उनमें से 44% डिजिटल प्लेटफॉर्म के बढ़ते प्रभाव और पारंपरिक मीडिया की घटती लोकप्रियता के बारे में चिंतित हैं। प्रमुख समाचार पत्रों के मालिकों में से एक तिहाई ने कहा कि उनकी सफलता का रहस्य केवल डिजिटल प्लेटफॉर्म पर जोर देना नहीं था और अगर वे आंतरिक संरचनाओं में सुधार, जनशक्ति को अपडेट करने और आर्टिफिशियल इंटेलिजेंट तकनीक का उपयोग करने जैसे कारकों पर ध्यान केंद्रित कर सकते हैं तो वर्तमान तूफान से जिंदा बच सकते हैं।
निसंदेह सोशल मीडिया के प्रभाव के बारे में लोगों को जागरूक करने से प्रिंट मीडिया को काफी सहारा मिल सकता है। उदाहरण के लिए सोशल मीडिया पर विज्ञापन आसानी से उपलब्ध होते हैं और उन्हें मुफ्त में डाउनलोड किया जा सकता है, लेकिन हम में से प्रत्येक व्यक्ति सोशल मीडिया का इस्तेमाल करने और इंटरनेट पर रहने की जो लागत चुकाता है वो कोई अखबार या पत्रिका खरीदने से कहीं अधिक महंगी होती है। इसी के साथ कार्यक्रम का समय समाप्त हुआ, हमें इजाजत दीजिए।
यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज पर सुन रहे थे। हमारा ईमेल एड्रेस है hindi@dwsir.ir। हमारी वेबसाइट है parstoday.com/hi। व्हाट्सएप नंबर है 0098903506592। इसी के साथ अनुमति दीजिए, खुदा हाफिज। Oh,